नमस्ते आदरणीय श्रोताहरू, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट म हरिशरण लामिछाने यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आज शनिबार विशेष गरी आफ्नो साप्ताहिक दैनिकी भन्दा पृथक किसिमका गतिविधिहरू आजको दिनमा यहाँहरूले पनि पक्कै पनि गरिरहनु भएको होला र अन्तर्सम्वादमा नियमित रूपमा हामीले समसामयिक राजनैतिक आर्थिक सामाजिक विषयमा कुराकानी गर्दै आइरहेका छौं। केही निश्चित गरिएका अतिथिजीहरू कहिलेकाहीँ प्रत्यक्ष रूपमा टेलिफोन वार्तामा उपस्थित हुन प्राविधिक कारणले पनि असमर्थ हुने अवस्था पनि बेला बेलामा नआएको होइन, यहाँहरूलाई विदित नै छ। तर पनि आजको अन्तर्सम्वादमा हामी मुलुकमा विगत दुई महिनाभन्दा लामो समयदेखि चलिरहेको एउटा राजनैतिक अवस्थालाई लिएर केही बेर त्यसको विश्लेषण गर्ने चिन्तन मनन विचार विमर्श गर्ने क्रममा हामी जुटेका छौं। हामीसँग आजको अन्तर्सम्वादमा हुनुहुन्छ राजनैतिक विश्लेषक बुद्ध छिरिङ लामा, उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। बुद्ध छिरिङजी नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
हजुर, धन्यवाद सर।
अब राजनीतिले अलिकति कोल्टे फेर्न खोजेको जस्तो आभास हुन्छ। सर्वोच्च सम्मानित सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्ने पक्षमा निर्णय दिइसकेपछि अबका केही दिन नेपाली राजनीतिमा विचार विमर्श विश्लेषण चलखेल पक्ष विपक्षमा लाग्ने, आखिर राजनीति एउटा सतहमा आएको छ र यस विषयमा आम सर्वसाधारणमा जुन किसिमका जिज्ञासाहरू रहेका छन् ती जिज्ञासाहरूलाई हामी पूरा गर्ने प्रयास गरौं। के देख्नुहुन्छ एउटा विश्लेषकको हिसाबले बुद्ध छिरिङजी, कसरी गइरहेको हो हाम्रो नेपालको राजनीति? होइन, तपाईँ राजनीतिबाट अलिकति पृथक रहेको व्यक्ति, एउटा बौद्धिक व्यक्तित्व, कसरी विश्लेषण गर्नुहुन्छ?
हजुर, धन्यवाद छ। अब राजनीति एउटा कोर्समा अब शक्तिको एउटा घर्षण र टक्राउ पहिलादेखि नै थियो, यो लामो कालबाट थियो। विशेष गरेर शान्ति प्रक्रिया बाह्र बुधको सम्झौता र शान्ति प्रक्रिया पछि नेपालमा गणतन्त्र संघीयता यो धर्मनिरपेक्षता सहितको एउटा कोर्स जब राजनीतिले लियो त्यो कोर्सलाई राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन पनि प्राप्त थियो। तर त्यो बीचमा अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा धेरै राजनीतिक परिवर्तन भए, देशभित्रको पनि शक्ति सन्तुलन फेरिएपछि शक्तिको एउटा घर्षण सुरुवात भयो। त्यो घर्षण र त्यो टक्राउमा अब नयाँ कोर्समा राजनीति जान्छ कि भन्ने सबैको अपेक्षा थियो। त्यो अपेक्षा भनेको फेरि नेपालमा एउटा राजनीतिलाई यथास्थितिमा राख्न चाहने र राजनीतिलाई अगाडि लान चाहने वा विभिन्न आफ्ना आफ्ना वैचारिकद्वारा विचारधाराद्वारा निर्देशित भएर राजनीति गर्ने शक्तिहरूको बीचमा फेरि एकचोटि राजनीतिको शक्तिको टक्राउ सुरु भएको थियो र त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान यो संसदलाई विघटन गरेर एउटा कोर्समा राजनीतिलाई हुक्याएर लाने उहाँको चाहिँ एउटा ठुलो साहसका साथ उहाँले चाहिँ कोसिस गर्नुभएको थियो। त्यसको लागि उहाँको लामो तयारी पनि थियो, तर अदालतको निर्णयपछि उहाँको त्यो कोर्स चाहिँ बदल्यो। अब कोर्स बदलेपछि अब त्यो अर्को टर्नमा गयो। अब त्यो नयाँ टर्नबाट राजनीति कसले हाँकेर लान्छ भन्ने कुरो चाहिँ अहिले फेरि निश्चित भइसकेको छ।
हजुर, अब राजनीति जहिले पनि एउटा सम्भावनाको खेल हो, यो एउटा जोखिम पनि हो, एउटा जनसेवा त हो नै, तर पछिल्लो समयमा जुन किसिमको आशावादिता प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नु भएको थियो, निश्चय पनि अब मुलुक चाहिँ चुनावतर्फ गयो भनेर उहाँले जसरी प्रष्ट रूपमा आफ्ना धारणाहरू राख्दै आइरहनु भएको थियो, सर्वोच्चको निर्णयपछि र संविधानको व्याख्या जुन प्रकारले जुन निकायबाट हुनुपर्ने थियो त्यसको हामी सबैले सम्मान गर्नुपर्छ भन्ने एउटा लोकतन्त्रको मर्म र मूल आशयलाई दृष्टिगत गर्दा अब मुलुक चुनावतिर गएन। चुनावतिर नजानुको अर्थ के भने यी भित्रबाट विकल्पहरू खोज भनेर संविधानले पनि निर्देश गर्यो, संविधानका प्रावधानहरूले पनि निर्देश गरेको छ। अबका दिनमा मुलुकका सामु दुईवटा अहम प्रश्न देखिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकै दबाव आएको देखिन्छ र उहाँले यो दबावलाई म संसदीय पद्धति अनुसार नै सामना गर्छु पनि भनिरहनु भएको छ। एकातिर आफैले विघटन गरेको संसदभित्र प्रवेश गरेर आफै विरूद्धको स्थिति उत्पन्न भएमा त्यसलाई सामना गर्नुपर्ने चुनौती प्रधानमन्त्री कहाँ रहेको छ भने अर्कोतर्फ आफ्नै पार्टीभित्रबाट पनि फरक मत लिएर पार्टीलाई विभाजनसम्मको संघारमा पुर्याएको आरोप लागेका नेताहरू फेरि पनि शक्तिको हाना थापमा सके आफै नसके अरूसँग मिलेर चाहिँ साँठगाँठ गरेर राजनीति अगाडि बढाउने जुन एउटा परिस्थिति नेपालमा सृजना भएको छ, के यो परिस्थितिले विगतका केही वर्ष अगाडिको नेपालको राजनीतिक स्थितिको पुनरावृत्ति अथवा त्यो परिस्थितितर्फ संकेत गरेको मान्छेहरूले त्यसरी पनि व्याख्या गर्न थालेका छन्।
यहाँले भन्नुभएको त्यो पहिलोको जस्तो तपाईँको सांसद किनबेज होइन अशस्त प्रतिस्पर्धा भन्नुभयो होला, अब त्यो एक तहसम्म अब नेपालको राजनीतिमा त्यो रहिरहन्छ। त्यो स्थिर सरकार भनेर एउटै बहुमतको सरकार हुँदाखेरि पनि त्यहाँ मन्त्री बन्नको लागि तपाईँ हामीले देखेकै हो, त्यहाँ केपी शर्मा ओलीको मन्त्री परिषद पनि धेरैचोटि फेरबदल भएको, नेपालमा त्यो पदको आकांक्षा एकदम पदको प्रति लालच आकांक्षा त त्यो त अधिकतम छ र त्यो त्यसको पछाडि ठुलो सामाजिक सांस्कृतिक कारण छ, त्यो विश्लेषणतिर अहिले नजाउँ, तर त्यो चाहिँ नेपाली समाजमा यथावत छ। त्यो कुरा अब यो संसदीय गणितको खेलमा अब त्यो झन् सजिलैसँग प्रकट हुने परिस्थिति चाहिँ बन्यो अब यो संसद पुनस्थापनापछि, तर त्यो बन्छ भन्ने कुरा प्रधानमन्त्रीले भनिराखेको थियो कि अब फेरि यो अस्वस्थ खेलहरू प्रतिस्पर्धाहरूको अन्त्यको लागि मैले संसद विघटन गरेर निर्वाचनमा जान खोजेको भन्ने कुरो उहाँको एउटा तर्क पनि थियो। तर सबभन्दा समस्या के थियो भने अस्वस्थ खेल हुन्छ भनेर खेल मैदानमा गएपछि एउटा खेलाडीले अर्को खेलाडीको खुट्टामा हान्छ, एउटाले घाइते बनाउँछ भनेर फुटबल म्याचै आयोजना नगर्ने भन्ने कुरो त हुँदैन नि, फुटबल मैदानै समाप्त गरिदिने भन्ने कुरो त हुँदैन नि, होइन अब वर्ल्ड कप नै क्यान्सल गर्ने भन्ने कुरो त हुँदैन नि। त्यो त अब त्यो भयो भन्दैमा संविधानलाई नै संविधानवादबाट देशलाई नै संविधानमै घात गरेर असंवैधानिक कार्य त गर्न मिल्दैन थियो, त्यसले गर्दा प्रधानमन्त्रीजीले जे गर्नुभएको थियो त्यो एक किसिमले करेक्सन भयो, त्यो ट्र्याकमा आयो, त्यो ट्र्याकमा आइसकेपछि खेलमा केही फल प्लेयरहरू हुन्छ त्यो स्वाभाविक कुरा हो, त्यसलाई अब त्यो बिहोर्नुपर्छ, इतिहासमा सबै देशहरूले बिहोर्छ, हाम्रो देशले पनि बिहोर्छ, त्यो हुने नै कुरा हो। तर मुख्य कुरा कहाँ थियो भने जुन अब माओवादी जनयुद्ध शान्ति प्रक्रियामा आइसकेपछि तत्कालीन परिस्थितिमा सात दलको नेता गिरिजबाबुले जसरी उहाँको नेतृत्वमा प्रचण्डजीहरूलाई वा तपाईँको विद्रोही शक्तिलाई रेड कार्पेट बिछ्याएर सत्ताको मैदानमा ल्याए, जङ्गलबाट सत्तामा ल्यायो, सत्ता भोकमा ल्याए, त्यो कुरा पछि गएर त्यसमा तत्कालीन गिरिजप्रसाद कोइरालाको नेतृत्वमा रहन्जेलसम्म त्यो कुराप्रति यहाँ असन्तुष्ट शक्तिहरूले खासै त्यसमा तलखेल गर्न सकेको थिएन। गिरिजप्रसाद कोइरालाको अवसान भयो त पुष्पकमल दाहालको अपरिपक्वताको कारणले गर्दाखेरि असन्तुष्ट पक्षहरूले चलखेल गर्दै ल्याउँदाखेरि त्यो असन्तुष्ट पक्ष भनेको एउटा कन्जर्भेटिभ फोर्स जो संरक्षणवादी फोर्सहरू हुन्छ बेलायतमा पनि छ, अमेरिकामा पनि छ, संसारभरि यो कन्जर्भेटिभ्सहरू हुन्छन्। त्यो कन्जर्भेटिभ हुनु गलत पनि होइन, त्यो हुनु पनि पर्छ देशमा। त्यो कन्जर्भेटिभ फोर्सले अन्तत केपी प्रसाद खड्गप्रसाद ओलीलाई चाहिँ नेताको रूपमा उभ्याएर देशलाई कन्जर्भेटिभ विचारधाराबाट लाने कि सेन्टर लेफ्ट प्रोग्रेसिभ विचारधाराबाट लाने भन्ने विषयमा शक्ति सङ्घर्ष जुन भाषण सुरुवात भएको थियो केपी ओलीको शक्तिमा उदय भए पश्चात, त्यो घर्षण शक्तिको त्यो टक्राउमा चाहिँ अहिले चाहिँ अब प्रचण्ड पुष्पकमल दाहालको अर्को लाइनले चाहिँ त्यो केपी ओलीको दाहालको त्यो कन्जर्भेटिभ लाइनलाई चाहिँ अहिले अब त्यसले ओभरटेक गर्ने परिस्थिति बन्छ। त्यो अब संवैधानिक र कानुनी रूपमा त्यो संसदको संख्या पुर्याउनको लागि प्रधानमन्त्रीलाई बहिर्गमन हुनको लागि कसरी गराउने भन्ने विषयमा त्यो टेक्निकल कुरा मिलाउनलाई केही समय लाग्ला, त्यसमा अलिकति हर्स ट्रेडिङ पनि होला, पोलिटिकल हर्स ट्रेडिङ पनि होला, तर मूलत अब केपी ओलीले जुन कन्जर्भेटिभ कोर्स पोलिटिक्सको सुरुवात गर्न खोजेको थियो त्यो चाहिँ अब अन्त्य भयो नेपालमा।
अब आगामी दिनलाई आकलन गर्दा अब केही दिनपछि संसदको अधिवेशन फेरि सुचारू हुन्छ र संसदीय प्रक्रियाहरू बिजनेसहरू अगाडि होलान्। अब सरकारको तर्फबाट संसदलाई दिनुपर्ने बिजनेस विधेयक नियम नियमावलीहरू बनाउनु पर्ने विभिन्न जिम्मेवारीहरू छन्। भर्खरै कार्यान्वयनमा आइरहेको संविधानलाई अलिकति त्यसलाई चाहिँ परिष्कृत गर्दै लैजानको लागि त धेरै कसरत गर्न बाँकी नै छ विधायकहरूले सांसदहरूले। तर अहिलेको परिस्थितिमा अब नेतृत्व कायम रहने या नेतृत्व नयाँ बदल्ने भन्ने जुन विवादमा सत्तारूढ दल सँगसँगै प्रमुख प्रतिपक्षी दल अथवा अन्य प्रभावशाली राजनीतिक शक्तिहरू तराई मधेसमा केन्द्रित रहेका शक्तिहरू डाक्टर बाबुराम भट्टराईकै नाम पनि अगाडि आइरहेको छ, यसै गरी अन्य नेताहरूले पनि यो स्थितिलाई चाहिँ आफ्नो पक्षमा पार्ने प्रयास गरिरहनु भएको छ। उता वामदेव गौतमजीहरू होइन पार्टी पुनः एकीकृत हुनुपर्छ, यही पार्टीले नै सरकार सञ्चालन गर्नुपर्छ भन्ने खालका यी अभिव्यक्तिहरू आइरहनु भएको छ। भनेपछि एउटा उत्कर्षमा पुग्न खोजेको अवस्था भन्न सकिन्छ अहिलेको अवस्थालाई नेपालको राजनीतिमा।
अहिले चाहिँ अब प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजनीतिक वैधता समाप्त भयो, उहाँ त्यो चुनावबाट हारेर समाप्त भएको पनि होइन, संसदको अवधि सकेर समाप्त पनि भएको होइन, उहाँको आफ्नै एक्सनले र त्यो एक्सनको काउन्टरमा कन्स्टिट्युसनल बडी संवैधानिक अङ्ग सर्वोच्च अदालतको जुन एउटा तपाईँको संविधानमाथिको न्यायिक व्याख्या जुन आयो त्यो व्याख्याले उहाँको राजनीतिक वैधता समाप्त भयो। अब त्यसपछि यो पावरको पिसफुल ट्रान्जिसन, अब पावरको शान्तिपूर्ण हस्तान्तरण, शक्ति हस्तान्तरणको प्रक्रिया चाहिँ अब त्यहाँनिर अहिले चलिरहेछ। त्यसमा चाहिँ अब केपी ओली लगायतका साथीहरूले अब जुन प्रधानमन्त्रीको टिमले चाहिँ अब हामी विभिन्न हाम्रो विभिन्न ट्याक्टिकल मुभहरू गरेर हामी यसलाई हाम्रै पावरलाई सस्टेन गर्छौँ भन्ने एउटा उहाँहरूको कुरा अहिले न्यारेटिभ त्यस्तो बनाइराख्नु भएको छ। यता जनताले अरू अरू विरोधी पक्षले नैतिकताको सवाल उठाइरहेछ, आफैले हालेको मुद्दा आफैले हारिसकेपछि त स्वाभाविक रूपमा नैतिकताको प्रदर्शन गर्नुपर्ने हो भन्ने एउटा न्यारेटिभ बनाइरहेछ। यो शक्ति सङ्घर्षको विभिन्न आकार रूपहरू त देखिरहेको छ अहिले। तर ती बीचमै पनि के हुन्छ भने अब सबभन्दा पहिला त संसदले प्रधानमन्त्री नयाँ प्रधानमन्त्री दिनु पर्यो। फर्स्ट जब संसदको सबभन्दा पुनस्थापित संसदको पहिलो जब भनेको नयाँ प्रधानमन्त्री दिने, त्यसपछि जनजीविकाको सवाल संसदभित्र यो वर्तमान संसदभित्र त्यति पेचिलो बन्छ जस्तो मलाई लाग्दैन। जनजीविका भनेको संसद हुँदा पनि नहुँदा पनि चलि नै रहेको हो। त्यसपछि संसदमा तिनवटा चारवटा प्रमुख एजेन्डाहरू आउँछ, एमसिसी फेरि बिउतेर आउँछ, त्यसपछि फेरि त्यो हिजो संसदले पारित गरेको जुन नक्सा थियो लिम्पिया धुरा सहितको नक्सा, त्यो नक्सालाई पछि कार्यान्वयनमा लाने सवालमा त्यही अन्तर्राष्ट्रिय शक्ति सन्तुलन आफ्नो एक्सनको लागि अन्तर्राष्ट्रिय शक्ति समर्थन प्राप्त गर्नको लागि स्वयं केपी ओलीले त्यसलाई रोकवाड गरिरहेको थियो, त्यसको स्टेटस के हुने अब त्यो होइन, त्यसपछि अब यो बिआरआईको के हुने स्टेटस, यी सबै मुद्दाहरू संसदले जुन मुख्य मुद्दा छ जियो पोलिटिक्स र इन्टरनल पोलिटिक्सको सवाललाई परिवर्तन गर्न सक्ने मुद्दाहरू, ती मुद्दाहरूमा संसदको नीति कस हुन्छ भन्ने कुरा चाहिँ पेचिलो रूपमा अगाडि बढ्छ। अनि यी सबै कुरालाई समाधान गर्नको लागि अहिले तपाईँको अब एउटा न्युट्रल मानिसको खोजी गरिराखेको हुनुपर्छ। प्राइम मिनिस्टरमा सबैले ट्रस्ट गर्न सक्ने, सबैलाई कोअर्डिनेट गर्न सक्ने, किन केपी ओलीले त अब विवादमा फसिसक्नु भयो, उहाँलाई त कसैले अब विश्वास गर्दैन। अब उहाँ चीनसँगको विश्वास पनि उहाँले टुटाइसक्नु भयो, भारतसँगको विश्वास पनि टुटाइसक्नु भयो, नेपालमा पनि एउटा ठुलो सेक्सन अफ प्रोग्रेसिभ पिपलले उहाँलाई विश्वास गर्दैन। भनेपछि त अब विश्वासको पात्र को हुन्छ त भन्नेमा एउटा पात्रको खोजीमा तीन चारजना व्यक्तिहरूले आफ्नो दावी छ, बाबुराम भट्टराई, पुष्पकमल दाहाल स्वयं, शेरबहादुर देउबा र महन्त ठाकुर चारजनाको चाहिँ अहिले चाहिँ तपाईँको अहिले एउटा नामहरू छन्। ती यी चारैजना मध्येमा एकजना प्राइम मिनिस्टर न्यू नेक्स्ट प्राइम मिनिस्टर हुने हो।
त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको बिहानीमा हामी समसामयिक राजनीतिको विश्लेषण गर्ने प्रयास गरिरहेका छौं। हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक बुद्ध छिरिङ योञ्जन, विशेष गरी पूर्वीय चिन्तन दर्शनका विद्यार्थी बुद्ध छिरिङजी, नेपालको राजनैतिक घटना परिघटनालाई पनि नजिकबाट निहालेर विश्लेषकको रूपमा पनि यहाँहरू समक्ष परिचित हुनुहुन्छ र बेला बेलामा हामीलाई रेडियो नेपालको विभिन्न अन्तर्क्रियात्मक कार्यक्रममा उहाँसँग हामी कुराकानी पनि गर्ने गर्छौं। बुद्धजी जस्तो अब सम्भावनाको खेल भनेर हामीले पहिले नै भन्यौं राजनीतिमा भोलि जे पनि हुन सक्छ एउटा तटस्थ पात्रको खोजी एकातिर र अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले म दृढतापूर्वक संसदको म सामना गर्छु एउटा लोकतन्त्रको म पनि लोकतन्त्रको एउटा समर्थक हुँ लोकतन्त्रप्रति मेरो पनि आस्था छ त्यसले गर्दाखेरि हिजोका दिनमा पनि मैले जनतामा जाउँ भनेर प्रस्ताव गरे तर आजको दिनमा मेरो अगाडि आएको परिस्थितिलाई म एउटा विधिवत रूपमा सामना गर्छु भनेर जुन अभिव्यक्ति दिइरहनु भएको छ र प्रतिपक्षी दलहरूले जसरी आफ्नो पोजिसन चाहिँ अझै प्रष्ट राख्न सकेनन् हिजो संसद विघटन हुँदा पनि राख्न सकेन र अहिले पनि प्रतिपक्षको भूमिका के हो भन्ने प्रश्न स्वयं नेपाली कंग्रेसकै नेतृत्व वृत्तबाट आइरहेको छ के प्रतिपक्षी र अन्य दलहरू आजको अवस्थामा अलिकति कमजोर भएको हो यो अवस्था
अहिले त्यो केही समयको लागि यो अनिश्चितता चाहिँ चल्छ किन संसदको शक्ति कम्पोजिसन अब संसद जुन अब राजनीतिमा शक्ति कम्पोजिसनको पावरको मेट्रिक्स जुन छ पावर मेट्रिक्स मूलत विचारधाराको आधारमा चल्छ तर फेरि संसदीय प्रणालीमा वा आखिरमा फेरि त्यो पावर मेट्रिक्सको रिफ्लेक्सन हुने त संसदको गणितमा हो एउटा त्यसलाई एउटा मेकानिजममा लाँदाखेरि एउटा विधि प्रक्रियामा लाँदाखेरि त त्यसले गर्दा संसदको मेकानिजमभित्र अहिले केही अनसर्टेन्टी भएको हुनाले केही निश्चित त्यो गिभ एन्ड टेकको कुराहरू मिलाउनु पर्ने भएको हुनाले अहिले प्रतिपक्ष क्षमा भनेर केपी ओलीको अब प्रधानमन्त्रीको विपक्षमा अर्को को प्राइम मिनिस्टर हो त भनेर क्यान्डिडेट दिने सवालमा केही समय यसले लिन्छ होला मेरो विचारमा तर मुख्य सवाल के छ भने पावर मेट्रिक्समा विचारधारात्मक रूपमा बन्ने राजनीतिक शक्तिको पावर मेट्रिक्समा शक्तिको व्यूहमा जुन धारलाई जुन पावर मेट्रिक्सलाई अगाडि बढाउनलाई हाम्रो प्रचण्ड के अरे प्राइम मिनिस्टरले खोज्नु भएको थियो त्यसलाई चाहिँ अब त्यो त अब इलिजिटिमेट इनभ्यालिड भयो अहिले कम्प्लिटली त्यो समाप्त भयो भन्ने छैन त्यो अहिलेको लागि त्यो कोर्स चाहिँ बदलियो बदल्नुपर्छ भनेर सर्वोच्च अदालतले निर्देश गर्यो अब त्यो बदलिने क्रममा नयाँ प्रधानमन्त्री आउनै पर्छ किनभने यही प्रधानमन्त्री कन्टिन्यू भयो भनेदेखि त फेरि त्यही शक्तिको म्याट्रिक्सलाई उहाँले निरन्तरता दिन खोज्नुहुन्छ अब तर फेरि अब संसदभित्रको मेकानिजमभित्र उहाँले जितेर उहाँले फेरि आफूलाई सर्भाइभ गरेर पोलिटिकल सर्भाइभल संसदभित्रको गणितीय मेकानिजमभित्र सर्भाइभ गरेर अगाडि बढ्ने भन्ने कुरा हुन्छ त्यो उहाँहरूको जुन नेरेटिभ उहाँले भाष्य जुन बनाउन खोज्नु भएको छ त्यो भाष्यमा उहाँले गणितीय रूपमा संसदको मेकानिजमभित्र गणितीय रूपमा आफ्नो पक्षमा केही कुरो बनाए तापनि राजनीतिक वैधता उहाँले गुमाइसकेको हुनाले हिजोको केपी ओली र आजको केपी ओली एउटै हुँदैन त्यो बेला उहाँले नैतिकताको आधारमा राजनीतिक रूपमा नैतिकताको आधारमा उहाँले अर्कोलाई हस्तान्तरण गरेर यो खेलमा मैले जित हासिल गरेँ र म जित म एउटा जित सहित म बहिर्गमन गर्दैछु भनेर आफ्नो लागि एउटा बाटो खन्ने मात्रै हो तर उहाँले प्रधानमन्त्री चाहिँ छोड्नै पर्छ त्यो परिस्थिति बन्छ
अब पछिल्लो समयमा जुन किसिमले चाहिँ घटनाक्रम विकसित भयो सत्ता हस्तान्तरणको विधिवत प्रक्रिया संविधानले पनि निर्दिष्ट त गरेको छ अहिले सर्वोच्च अदालतको निर्णयले संसदलाई पुस चार गतेकै अवस्थामा फर्किनको लागि र बीचको यो अवधिलाई शून्य समय यसलाई जेरो आवर मानेर पूर्ववत स्थितिमा चाहिँ फर्काइदिएर छोडिदियो अब त्यसपछि बाँकी सर्वोच्चले बोल्नुपर्ने न्यायिक क्षेत्रले बोल्नुपर्ने स्थिति आएन अब यो परिस्थितिमा हिजोका दिनमा पनि नेतृत्वको विश्वासको संकट हुँदा संविधान सभाको दोस्रो निर्वाचन गर्नको लागि न्यायालयको सहारा लिनु परेको थियो खिलराज रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनाएर हामीले संविधान सभाको दोस्रो चुनाव हामीले गर्यौं अब नेपालमा निष्पक्षता भन्ने शब्दकै परिभाषा के हो को व्यक्ति निष्पक्ष हुन सक्ला कसले चाहिँ सत्तामा पुगिसकेपछि आफ्नो दल मात्रै होइन सारा नेपाली को म चाहिँ नेतृत्वमा पुगेको छु भन्ने आवाज कसरी आउन सक्ला र राजनीतिक उतार चढ़ावमा त्यागको गुन्जास कतातिर होला भनेर पनि खोजिरहेका छन् हिजो पूर्व राजा ज्ञानेन्द्रले राजगद्दी नै त्यागे तर हामी केही पनि त्याग्न सक्दैनौ कि भन्ने खालका चाहिँ परिभाषाहरू पनि समाजमा सुनिएका छन् कसरी गइरहेछ यो राजनीतिक र समाजको मनोविज्ञान कसरी गइरहेछ अहिले नेपालमा
यो चाहिँ धेरै महत्वपूर्ण प्रश्न राख्नुभयो अब यो अहिले विश्वव्यापी रूपमा एउटा जब यो सन् 1990 जब सोभियत कोलास भएपछि, सोभियतको पतन भएपछि विश्वव्यापी रूपमा महाभाष्यहरू निर्माण गरेर, ग्रान्ड न्यारेटिभ्सहरू निर्माण गरेर राजनीति सञ्चालन गर्ने युगको समाप्त भयो, जसलाई एन्ड अफ द युग भनेर व्याख्या पनि गरे, एन्ड अफ द हिस्ट्री भनेर व्याख्या पनि गरे। त्यसपछि त्यो विश्वविद्यालयका ठुला ठुला विद्वानहरूले वा जीवनलाई दर्शन शास्त्रको ज्ञानको अध्ययनमा लामो कालसम्म जीवन समर्पण गरेर एउटा दार्शनिकी वैचारिकी निर्माण गरेर त्यसको आधारमा राज्य सत्ताको परिकल्पना निर्माण गरेर त्यो आधारमा विश्वलाई सञ्चालन गर्ने जुन एउटा प्रणालीको अन्त्य भइसकेपछि, महाभाष्य अन्त्य भएपछि साना साना भाष्यहरू लोकल न्यारेटिभ्सहरूको आधारमा विश्वको राजनीति चल्नुपर्ने, शक्तिको संरचनाहरू शक्तिको विन्यास हुनुपर्ने अवस्था आउँदाखेरि अब नेपालको पनि आफ्नो लोकल न्यारेटिभ के हुने भन्ने प्रश्न उठ्यो। अब यहाँ मार्क्सवाद, उदारवाद, लोकतन्त्र, साम्यवाद, कम्युनिजम, यो फ्रिडम अफ मार्केट, यस्ता किसिमको ग्रान्ड न्यारेटिभ युरोपले खडा गरेको 19 शताब्दी र 20 शताब्दीको न्यारेटिभहरू अन्त्य भएपछि नेपालको आफ्नै लोकल न्यारेटिभ के हुने त, हाम्रो आफ्नै लोकल भाषा के हुने त भन्दाखेरि, कसैले हिन्दू राज्य भन्यो होला, कसैले हिन्दू राजतन्त्रात्मक व्यवस्था हाम्रो चाहिँ पुरानो व्यवस्था हो भने होला, कसैले अब हामी लिम्बुवान भन्यो होला, कसैले हामी थरुवाट भन्यो होला, कसैले तामसालिङ भन्यो होला, आफ्ना आफ्ना न्यारेटिभ जब ल्याए, कसैले नेवा भन्यो होला, हिजो मात्रै नेवा साथीहरूले चाहिँ जुलुस गर्नु पर्यो कि भाषा बोलेको कारणमा चुनाव हामीलाई चाहिँ पक्राउ पर्यो भनेर माइती घरमा प्रदर्शन भयो, हामीहरू पनि सहभागी थिए। यस्ता किसिमको स्थानीय न्यारेटिभ्सहरूको उठान भएपछि तिनीहरू जुन दबिएर बसेको थियो, हिजो विश्वव्यापी गरेर ग्रान्ड न्यारेटिभले दबाएर राखेको थियो, त्यो ग्रान्ड न्यारेटिभ अन्त्य भएपछि जब यिनीहरू लोकल न्यारेटिभ्सहरू उठान भएर आए, तिनीहरूले आफूले तिनीहरूले शक्तिमा पनि हस्तक्षेप गर्न सक्ने, शक्तिको संरचनामा पनि हस्तक्षेप गर्न सक्ने परिस्थिति भएपछि विश्वव्यापी रूपमा एउटा ठुलो मनोवैज्ञानिक त्रास छ। कसलाई मनोवैज्ञानिक त्रास छ भने, त्यो ग्रान्ड न्यारेटिभ निर्माण गरेर आफ्नो राजनीतिक स्वार्थ पूर्ति गरिराखेको मानिसहरूलाई चाहिँ ठुलो त्रास, त्यसमा काङ्ग्रेस र कम्युनिस्टहरू जस्ता शक्तिहरूलाई पनि ठुलो अहिले अनसर्टेन्टी छ। तर नयाँ शक्ति कसरी आउँछ, नयाँ वैकल्पिक शक्तिहरू कसरी आउँछ भन्ने कुरा ग्यारेन्टी नहुँदाखेरि, त्यहाँ डोनाल्ड ट्रम्प जस्तो मान्छे, केपी ओलीहरू जस्ता मान्छे जसले पपुलर स्टन्ट देखाउन सक्छ, यो अनसर्टेन्टी र अनिश्चितता र अविश्वासको बेला कोही एउटा व्यक्तिले आएर जस्तोसुकै कुराकानी गरे तापनि त्यताप्रति चाहिँ हुल चाहिँ जनता चाहिँ एक ढङ्गले इन्टरटेन भएर जान्छ। त्यस्तो परिस्थिति भइराखेको बेलमा अब अमेरिकामा पनि त्यो डोनाल्ड ट्रम्पको त्यस्तो पपुलिस्ट एरा अन्त्य भयो र अब नयाँ रूपमा एउटा लजिकल पोलिटिक्सको सुरुवात भयो, नेपालमा पनि त्यो पपुलर एरा पपुलिस्ट एरा समाप्त भएर, त्यो उहाँहरूकै भाषामा भन्यो भने यो उखान टुके राजनीति समाप्त भएर एउटा लजिक, एउटा तर्क, एउटा ऱ्यासनल सिस्टमबाट पोलिटिक्स अगाडि बढ्ने प्रक्रियामा अब नेपाल जानुपर्छ। त्यतातिर फोर्सले धक्का दिन सक्छ कि सक्दैन, अब सबैभन्दा ठुलो समस्या के छ भने, त्यो गतिलाई नेतृत्व गर्ने फोर्सलाई लिड गर्ने नेता यदि प्रचण्ड हो भने उनीमाथि पनि जनताको विश्वास छैन, उनी पनि आरोपी छ, उनीमाथि पनि शङ्का र उपशङ्का प्रस्तुत छ। यसले गर्दा नेपालको राजनीतिमा अझै पनि केही समय अस्थिरता चाहिँ रहिरहन्छ नै। तर योपल्ट न्यायालयको निर्णयले एउटा के एउटा स्थापित मान्यता गराइदियो भने, जतिसुकै अस्थिर भए तापनि संविधान बाधभन्दा बाहिर जान पाउँदैन भनेर स्ट्रङली भनेको हुनाले यी नेताहरू एउटा नियमभित्र बस्न चाहिँ बाध्य आइपर्छ।
अन्त्यमा 30 सेकेन्डमा एउटा जवाब खोज्न चाहन्छु, ऱ्यापिड फायर भने जस्तै बुद्धजी, अबको सरकार वामपन्थी प्रजातन्त्रवादी या अर्को तेस्रो, 1, 2, 3 मध्ये के विकल्प देख्नुहुन्छ, केही भन्न सकिन्छ?
अबको प्रधानमन्त्री पहिलो कोसिस प्रचण्ड आफ्नै हो, त्यो भएन भने एउटा मलाई लाग्छ नेकपा चाहिँ फुर्सा नेकपा एक रहँदैन। नेकपा ब्रेक भएपछि पहिलो प्रधानमन्त्री प्रचण्डको, अब प्रचण्डमाथि शक्तिको सबै शक्तिहरूको सबै सरकार पक्षको विश्वास भएन भने अब शेरबहादुर देउवा वा डाक्टर बाबुराम भट्टराई, त्यो दुईटा माध्यममा, यो तिनजना पात्र माध्यममा एकजना प्रधानमन्त्री हुने चाहिँ म कन्फर्म देख्छौ।
हजुर, धेरै धन्यवाद छ। हामी कुराकानी गर्दै थियौं राजनीतिक विश्लेषक बुद्ध छिरिङ योञ्जनसँग। आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको निर्धारित समय सकियो। समसामयिक राजनीतिका विषयहरूमा एउटा प्रष्ट दृष्टिकोण राख्दै आउनुभएका विभिन्न व्यक्तित्वहरूसँग हामी यसरी नै संवादमा जुट्नेछौं। देशको पछिल्लो परिस्थितिका बारेमा आम नागरिकलाई सुसूचित गराउने हाम्रो क्रम जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। आजको अन्तरसंवादबाट प्राविधिक साथी राजु थापा र म हरिचरण लामिछाने बिदा चाहन्छु। नमस्कार।
स्वास्थ्य तपाईँ हाम्रा लागि अति